नमस्कार। रेडियो भिजन 91.6 मेगाहर्ज र इन्टरनेटमा www.radiovision.com.np विश्वभरकै साथ प्रसारण भइरहेको प्रत्येक महिनाको 15 गते बिहान 7 बजे प्रसारण हुँदै आएको वडावासीका सवाल बिर्ता मोड एकसँग कार्यक्रममा यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। म पुष्प बराल। यो कार्यक्रममा हामी बिर्ता मोड नगरपालिका वडा नम्बर एकसँगको सहकार्यमा हामी महिनाको 15 गते प्रसारण गर्ने गर्दछौँ र आज पनि हामी बिर्ता मोड नगरपालिका अन्तर्गत वडा नम्बर 1 भइरहेका विकास निर्माणका काम, त्यहाँका जनताहरूको अपेक्षा र जनताको अपेक्षालाई जनप्रतिनिधिहरूले कसरी सम्बोधन गरिरहनु भएको छ भन्ने विषयमा कुराकानी गर्न गइरहेको छु। आज हामीसँग हुनुहुन्छ बिर्तामोड वार्ड नम्बर 1 सवालको जवाफ दिनका निम्ति वडा सदस्य, अहिलेका कार्यवाहकको वडा अध्यक्ष योगचन्द्र आङबुहाङ हुनुहुन्छ। उहाँसँग हामी विशेष कुराकानी गर्नेछौँ। विशेष त बिर्तामोड नगरपालिका वडा नम्बर 1 विकास निर्माणमा तीव्र गतिमा अगाडि बढिरहेको वडामा पर्दछ। सहरीकरण, तीव्र सहरीकरणका कारण वडा नम्बर 1 सहरी एरिया नै भन्न सकिन्छ र यहाँ अव्यवस्थित सहरीकरण छ। यो सहरलाई व्यवस्थित गर्न धेरै प्रयासहरू गरिरहेका छन्। यहाँ बर्खाको समयमा सहरमै पनि बाढी पस्ने सम्बन्धका कुराहरू उठेका थिए। अहिले यो बाढीलाई अथवा डुबान क्षेत्रलाई कसरी व्यवस्थित गर्ने योजना वडाले बनाएको छ लगायत फोहोर मैलाको विषयहरू त्यत्तिकै छन् र भौतिक पूर्वाधारमा के कसरी यो 1 वर्षको कार्यकाल सम्पन्न भयो, सामाजिक मेलमिलापको कार्यक्रमहरू पनि छन्। यी विषयहरूमा हामी वडा नम्बर 1 वडा सदस्य, अहिलेका कार्यवाहक वडा अध्यक्ष योगचन्द्र आङबुहाङसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आउनु भएको छ। योगचन्द्र सर नमस्कार।
हजुर नमस्कार।
तपाईँलाई स्वागत गर्न चाहन्छु रेडियो भिजनमा।
धन्यवाद।
तपाईँको कार्यकाल वडामा जनप्रतिनिधिको रूपमा 1 वर्ष पुरा भयो, अब 2 वर्षमा तपाईँहरू अहिले हिँडिराख्नु भएको छ। तपाईँहरू निर्वाचित भएर आएपछि पहिलेको वडावासीका चाहना र अहिले तपाईँहरू निर्वाचित भइसकेपछि ती वडावासीका चाहनाहरूलाई कसरी सम्बोधन गर्न सक्नुभएको अवस्था छ सर, केही छ भनिदिनुहोस् न।
पहिलो कुरो त पहिलो कार्यकालमै जब 1 वडाले जनप्रतिनिधिहरू पायो त्यस अवस्थामै पनि धेरै विकास निर्माणहरूका काम भएका छन्। अघिल्लो लगभग हामी भनौँ 6 वर्षको यो कार्यकालमा पहिलो 5 वर्षमै धेरै विकास निर्माणका कामहरू सम्पन्न भइसकेका छन् भने केही बाँकी छन् र हामी फेरि निर्वाचित भइसकेपछि हाम्रो वडाका विकास निर्माणका कुराहरूलाई अघि बढाउनको निम्ति हामीले पहल गरिसकेका छौँ। सायद तपाईँलाई थाहा पनि भइसक्यो होला, भौतिक पूर्वाधारतर्फ अहिले हामीले हाम्रो आँखामा देखिरहेको जुन अतिथि सदनको बाटो त्यसलाई हामी सघन सहरी मार्फत निर्माण गर्ने कामको सर्वे पनि भइसकेको छ। त्यसै गरी पश्चिमतर्फ बिर्तापुर 1 पश्चिमतर्फ रहेको पञ्चकन्या धर्मकाटा हुँदै ठाकुर मन्दिर 4 पानीसम्म जोड्ने लोकतान्त्रिक मार्गलाई पनि हामीले सघन सहरी मार्फत चाहिँ बनाउने योजना अन्तर्गत सर्वे पनि भइसकेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। साथै वडा स्तरीयका योजना, नगर स्तरीयका योजनाहरू हामीले समावेश गरिसकेका छौँ र नगरबाट आउने अब पुस्तक, अब लाल पुस्तक, रेड पुस्तक बन्दैछ, त्यसैबाट हाम्रो कामलाई अगाडि बढ्नेछ भन्ने कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छु।
जस्तै बिर्तामोड नगरपालिका वार्ड नम्बर 1 अदुवा खोला लगायत अर्जुन धारातर्फबाट आउने विभिन्न पैनीहरूका कारण डुबानमा पर्दै आएको छ। पञ्चकन्या क्षेत्र लगायतमा बाढी पस्ने र डुबान हुने धेरै समस्या थियो। तपाईँहरू निर्वाचित भएर आएपछि त्यसतर्फ कस्तो काम भएको छ? अहिले यो अहिलेको बर्खामा त्यहाँ डुबानमा त्यहाँका जनताहरू पर्नु पर्यो कि परेन, के छ अवस्था, के पाउनु भयो?
हजुर, यो डुबान क्षेत्र 1 सदैव परिरहने एउटा समस्या हो। गत साल हामीले अब बरपिपल टोलको पूर्वपट्टि अब हामीले बाँध कस्ने काम गऱ्यौँ, त्यसले गर्दाखेरि यसपालि हामीलाई यहाँनिर जति गत साल समस्या भएको थियो त्यो अनुरूपले हेर्दाखेरि कुनै समस्या आएको छैन, आएन। र गत साल चाहिँ हामीलाई निकै समस्या भएको थियो, बरपिपलको माथि मुसिचोकदेखि अलिक तलको बाटाहरू चाहिँ 3-3 पटक भत्किएको अवस्था थियो, तर अहिले हामीलाई त्यो अवस्था छैन।
अहिले विशेष गरेर बिरतामोड नगरपालिका वार्ड नम्बर एकमा चाहिँ भित्री बाटाहरू निर्माणका कामहरू पेभर स्टाइल लगाउने कामहरू धेरै भइरहेको देख्न सकिन्छ, तर राजमार्गदेखि दक्षिणपट्टि चाहिँ विकास त्यति भएन, त्यहाँका जनताहरूले लाई त्यति उहाँहरूको अपेक्षा अनुसार बजेट विनियोजन गरेन वडाले, नगरसँग पनि ठुलो पहल भएन, प्रदेश र केन्द्रका बजेटहरू पनि परेनन् भन्ने त्यहाँका दक्षिणपट्टिका जनताहरूले गुनासो गरेका छन्। के छ तपाईँहरूले त्यहाँ अनुगमन गर्दा के पाउनु भएको छ?
हजुर, होइन, केही साथीहरूको जनगुनासो आउनु स्वाभाविक पनि हो, केही केही आएका पनि छन्। तर वास्तविक रूपमा हामीले प्रत्यक्ष भौतिक रूपमा गरेर हामीले अध्ययन गऱ्यौँ भने त्यो क्षेत्रमा धेरै विकास निर्माणहरू भएका छन्। अब आउँदो पनि हामीले वडा गौरवका योजना, होइन, वडाबाट विनियोजन हुने वडा गौरवका योजना पनि 25 लाख रुपियाँ पनि हामीले त्यही क्षेत्रमा मानिल्यौँ। अब त्यहाँ 3-4 वटा टोल पर्छन्, होइन, तर हामीले हेर्दाखेरि राजमार्गदेखि दक्षिणपट्टिका क्षेत्रहरूमा चाहिँ लाउने निर्णय भएका छ न वडाबाट, र अहिले त्यही क्षेत्रमा नै पनि अब हाम्रो माननीय इकराज कार्की प्रदेश सभा सदस्यज्यूबाट पनि हनुमान नगरको जुन बाटो छ त्यो बाटोलाई चाहिँ केही बजेट विनियोजन गर्नुभएको छ, र त्यस अनुभव हामीले वडा स्तरीय बजेटबाट पनि हामीले केही बजेटहरू त्यहाँ विनियोजन गरेका छौँ भने वडा गौरवको योजना पनि त्यही क्षेत्रमा हामीले विनियोजन गरेको हुनाले गर्दा, र पहिलो पनि हामीले थुप्रै योजनाहरू त्यहाँ विनियोजन भएको छ, र केही साथीहरूले चाहिँ अब भन्नुभएको छ, तर हामीलाई लाग्छ त्यो क्षेत्रमा चाहिँ धेरै विकास निर्माणहरू भएका छन् भन्ने चाहिँ मलाई लागेको छ, र आगामी दिनमा पनि हुँदै जानेछ भन्ने कुरा पनि म यहाँहरूलाई भन्न चाहन्छु।
योगचन्द्र सर, अब भौतिक पूर्वाधार बाहेक सामाजिक विकासका कुराहरूमा पनि गरौँ। अहिले बिरतामोड एक नम्बर सहरीकरण भएको अथवा सहरी एरियामा पर्छ, अहिले फोहोर मैलाको समस्या छ, यो बर्खाको टाइममा चाहिँ फोहोर उचित तरिकाले व्यवस्थापन नहुँदा धेरै दिनसम्म पनि चाहिँ फोहोर डम्प गर्नुपर्ने अवस्था, दुर्गन्ध फैलिएको अवस्था रह्यो भनेर गुनासो आएको छ। अहिलेको अवस्था के छ फोहोर मैला सङ्कलनको लागि? जस्तै पैसा तिरेका साथीहरू सदस्य बनेका व्यक्तिहरूको पनि फोहोर उठेको छैन भन्ने गुनासो छ, अहिले तपाईँहरूले त्यसलाई कसरी काम गरिरहनु भएको छ, के छ अवस्था?
फोहोर मैला व्यवस्थापन भनेको चाहिँ अब एक नम्बरको मात्रै समस्या नभएर बिरतामोड भरिकै एउटा समस्याकै रूपमा रहेको छ। यसलाई दिगो व्यवस्थापन गर्न पर्छ भनेर बिरतामोड नगरपालिका लागिरहेको अवस्था पनि छ, र अस्ति पानीको जुन बर्खाको सिजन पानीको सिजनले गर्दाखेरि हाम्रो नियमित रूपमा जाने फोहोर चाहिँ केही दिन ट्र्याक्टरहरू जान नसकेको अवस्थाले गर्दाखेरि अब केही दिन त्यो फोहोरहरू चाहिँ ट्र्याक्टरमै रहेको अवस्था चाहिँ देखियो, र त्यसलाई अहिले सहजीकरण गरेर अब जुन ठाउँमा फोहोर व्यवस्थापन गरिँदैछ त्यो ठाउँमा चाहिँ लगातार रूपले चाहिँ फोहोरहरू गइरहेको अवस्था छ, र हामीले चाहिँ अब जुन किसिमले प्रत्येक घरले चाहिँ सरसफाई कार्ड बनाउनु पर्छ भन्ने अवधारणा आएको छ र बनाउनु पनि पर्छ, किनभने हामीले एउटा घरले सरसफाई कार्ड बनाउँछ अर्को घरले बनाएन भने के हुँदो रहेछ भने अहिले जुन किसिमले फोहोर मैला सङ्कलन गर्ने सरसफाई गर्ने गाडी चाहिँ जुन ठाउँमा सरसफाई कार्ड बनाएको छ उसको मात्रै फोहोर मैला सङ्कलन गर्ने, र फोहोर मैला सङ्कलन नगरेकाहरूले चाहिँ फेरि कुनै एउटा सार्वजनिक ठाउँमा लगेर फ्याँकिदिने त्यो समस्या देखा परेको हुनाले गर्दाखेरि अहिले जति पनि हामीले सार्वजनिक ठाउँमा चाहिँ फोहोर मैलाहरू फ्याँकेका देखेका छौँ त्यो भनेको चाहिँ के हो भने सरसफाई कार्ड नभएका व्यक्तिहरूले चाहिँ लगेर त्यहाँ फ्याँक्ने गरेको प्राय जस्तो हामीले पाएका छौँ। त्यसले गर्दाखेरि अनिवार्य रूपमा चाहिँ सरसफाई कार्ड बनाउनु पर्छ भन्ने हामीले कुरा उठाएका छौँ, त्यो लागू पनि हुनेछ, र त्यो भयो भने सबै फोहोर मैलाहरू चाहिँ उठ्ने पनि छन् भन्ने कुराहरू पनि म यहाँलाई बताउन चाहन्छु।
जस्तै राजमार्गमा घरबाट निस्केको फोहोरहरू राजमार्गमा लगेर राजमार्गको साइडमा फ्याँक्ने काम भइरहेको देखिन्छ, अहिले पनि राजमार्गहरूमा दूषित गनाउनेछ, जस्तै बिरता सिटी अगाडिपट्टि त्यहाँ कदमको रुखमुनि लगायत धेरै ठाउँहरूमा फोहोर मैला देखिन्छ, त्यसरी रुखको फेदमा पैनीमा फोहोर फाल्ने गरिन्छ, उनीहरूलाई कारवाहीको दायरामा ल्याउन चाहिँ वडाले पहल गरेको छ कि छैन?
होइन, हामीले कारवाहीमा ल्याउँछौँ, त्यो देखियो प्रत्यक्ष देख्यो भने हामीले कारवाहीमा पनि ल्याउँछौँ। कति पहिला हामीले चाहिँ हाम्रै अध्यक्षज्यू स्वयंले पनि कतिलाई देखेर त्यो फोहोर जहाँदेखि ल्याएको तिनै फिराउनुहोस् अथवा त्यो फोहोर चाहिँ ठिक ठाउँमा व्यवस्थापन गर्नुहोस् भन्ने कुरा पनि उहाँले गर्नुभएको कुरा पनि अवगत गराउनु भयो। र हामीले देख्यौँ भने पनि उहाँलाई पहिलो त अब तपाईँले जहाँदेखि फोहोर ल्याउनु भएको ती व्यवस्थापन गर्नुहोस्, जुनसुकै ठाउँमा चाहिँ तपाईँहरूले चाहिँ फ्याँक्ने काम नगर्नुहोस् भनेर हामीले सम्झाउने बुझाउने काम पनि हुन्छ। र अहिले तपाईँले भन्नुभयो हाम्रो बिर्ता सिटीको अगाडि विशेष गरेर चाहिँ अहिले यहाँ एक नम्बरको फोहोर देखिएको भनेको चाहिँ यो हाम्रो अहिले बिर्ता सिटी अगाडि कञ्चनजङ्घा हस्पिटलको साइडमा एउटा रुखको फेदामा चाहिँ देखिएको थियो। त्यसलाई चाहिँ हामीले चाहिँ व्यवस्थापन गर्ने काम चाहिँ गरिसकेका छौँ।
अब योगचन्द्र सर, जस्तै तपाईँहरूले युवा लक्षित कार्यक्रमहरू पनि गर्नुपर्ने हुन्छ, सामाजिक विकासमा धेरै कामहरू छन्। अहिले बिर्तामोड एक नम्बर क्षेत्र चाहिँ लागु औषध दुर्व्यसनीहरूको अखाडा बन्दैछ, त्यहाँ धेरै चाहिँ लागु औषधि खाने युवाहरूको जमात हुन्छ, साँझ परेपछि घर बाहिर निस्किन समस्या देखियो, त्यस्ता खालका गतिविधिहरूलाई चाहिँ नियन्त्रण गर्नुपर्छ भन्ने कुराहरू पनि आएका छन्, विशेष गरेर उत्तरी क्षेत्रका केही ठाउँहरूमा। यसतर्फ तपाईँहरूले ध्यान आकृष्ट भएको छ कि छैन, त्यहाँ तपाईँहरूको अनुगमन हुन्छ हुँदैन, नगर प्रहरीदेखि नेपाल प्रहरीसम्मलाई खबर हुन्छ कि हुँदैन, कसरी के भइरहेछ सर त्यहाँ?
हजुर, तपाईँले सही कुरा गर्नुभयो। हाम्रो बिर्तामोड एकको पूर्वी शान्ति टोल लगायतका केही टोलहरूमा चाहिँ त्यस्ता समस्या आएको हामीलाई वडामा जानकारी भयो। र त्यसमा चाहिँ अहिले विशेष गरेर अहिले नै त्यहाँका वडा र टोल विकास संस्था मिलेर चाहिँ अहिले त्यस्ता लागु औषध दुर्व्यसन लगायतका चोरी चकारीहरू चाहिँ पूर्ण रूपमा नियन्त्रण भएको कुरा चाहिँ उहाँले हामीलाई जानकारी गराउनु भएको छ। र अहिले त्यो क्षेत्रमा भनेको पहिलो जस्तो किसिमको अब लागु औषध चोरी यस्ता चोरी डकैतीका कुराहरू थिए त्यसलाई चाहिँ पूर्ण रूपले समाधान भएको छ। त्यो टोलवासी सक्रिय रूपमा अगाडि बढेको छ, राति राति गस्ती गर्ने, प्रहरीहरूसँग पनि समन्वय गर्ने र वडासँग पनि समन्वय गरेर त्यसलाई चाहिँ निरुत्साहित गर्ने काम भएको छ। अहिले उहाँहरूले चाहिँ पूर्ण रूपमा चाहिँ त्यस्ता कामहरू चाहिँ अब प्रतिबन्ध अर्थात् छैन भनौँ न, अहिले उहाँहरू चाहिँ एकदम खुसी साथ रहनु भएको छ, त्यस्तो समस्या अहिले त्यो टोलमा छैन।
अब चालु आर्थिक वर्षको बजेट त तपाईँहरूले प्रस्तुत गरिसक्नु भएको छ, अब वडाले पनि सिलिङ बजेट प्राप्त गर्यो होला नगरबाट आउने, अब यो बजेट कहिलेदेखि कार्यान्वयन हुन्छ र यसपालिका योजनाहरू, प्रमुख योजनाहरू के छन्, कसरी प्राथमिकता राख्नु भएको छ सिलिङ बजेटलाई?
अहिले हामीले सिलिङ बजेट अहिले लगभग हाम्रो गत सालको भन्दा अलिक कम बजेट प्राप्त भएको छ र त्यसमा चाहिँ नगरकै निर्देशन अनुसार 5 लाख भन्दा घटीका योजनाहरू चाहिँ नबनाउनु भन्ने भएको हुनाले हामीले 5 लाखदेखि माथिका योजना भौतिक पूर्वाधारतर्फ 5 लाखदेखि माथिका योजनाहरू बनाएका छौँ र सामाजिक प्रमाणत्म अन्तर्गत पनि हामीले योजनाहरू निर्माण गरेका छौँ। र अब हिउँद लागिसकेको छ र अब केही समय पछाडि नै हाम्रो यो कार्य चाहिँ निर्माणका कार्यक्रमहरू चाहिँ अगाडि बढ्नेछन्।
अब बिर्तामोड तपाईँहरू बसेको सहरी एरिया, अहिले पनि त्यहाँ चाहिँ अव्यवस्थित रूपमा बसोबास गर्ने व्यक्तिहरू धेरै हुनुहुन्छ, जस्तै सुकुम्बासीका नाममा होइन, अर्काको खोला पैनी लगायतका जग्गाहरूमा अव्यवस्थित तरिकाले बसिराख्नु भएको छ, के छ वडामा छलफल चलिरहेछ उहाँहरूलाई व्यवस्थित गर्न, उहाँहरूलाई चाहिँ कुन ठाउँमा स्थानान्तरण गर्ने, कसरी राख्ने भन्ने कुराहरूतर्फ तपाईँहरूले ध्यान दिनुभएको छ?
हजुर, यो समस्या पहिल्यैदेखि रहिआएको समस्या छ र यसलाई समाधान गर्नको लागि हामीले वडाले पनि पहल गरिरहेको छ र उहाँहरू पनि वडामा आइराख्नु भएको अवस्था पनि छ र पहिल्यै हामीले अब पनि यो समस्यालाई समाधान गर्नुपर्छ भनेर लागिपरेको अवस्था पनि हो। अब यसलाई चाहिँ विशेष गरेर अब नेपाल सरकारको नीति नियम कानुन अनुरूप नै वडा पनि चल्ने भएको हुनाले नेपाल सरकारको नियम कानुन बमोजिम नै अब कता उहाँहरूलाई चाहिँ राख्नुपर्ने हो, कसरी राख्नुपर्ने हो भन्ने कुरा रहनेछ, तर वडाको तर्फबाट उहाँहरूलाई भरपूर सहयोग रहनेछ।
अब अहिले बिर्तामोड वाडा अथवा बिर्तामोड नगरपालिकाले केही समय अगाडि कर वृद्धि गरेको थियो, त्यो वृद्धि गरेको करलाई फेरि नगरले फिर्ता लिएको अवस्था छ। बिर्तामोड वार्ड नम्बर एकमा पनि कर लिने गरिएको छ। यो पहिले कर तिरेका मान्छेहरूले चाहिँ कर फिर्ता पाउने अवस्था छ कि छैन, जस्तै बढेको कर तिरेका थिए, यसतर्फ चाहिँ नगरमा के छलफल भइरहेछ, तपाईँहरूसँग ती तिरेका मान्छेहरूले गुनासो गरेका छन् कि छैनन्, र के छ यसको बारेमा वडामा छलफल भएको छ कि छैन, तपाईँ कतिको जानकार हुनुहुन्छ?
अहिले यस विषयमा वडामा छलफल भएको छैन। अब यो राजस्व हो, अब यसलाई चाहिँ फेरि अब फिर्ता गर्ने या पछि मिलान गर्ने भन्ने सन्दर्भमा चाहिँ नगरपालिकाबाट नै एउटा निर्देश आउनेछ र त्यस पछाडि मात्रै यसलाई भन्न सकिने अवस्था छ। र जुन करको विषयमा तर हाम्रो वडामा पनि धेरै करहरू चाहिँ उठिसकेको अवस्था पनि रहेको थियो, उहाँहरूले चाहिँ एकदम स्फूर्त ढङ्गले उहाँहरूले चाहिँ कर जम्मा गर्नुभएको थियो र अब अहिले हामीले चाहिँ यथावत फेरि होइन रूपमै कायम गर्ने भन्ने जुन निर्णय भएको छ र उहाँहरूको रकमलाई चाहिँ अब फिर्ता गर्ने सवालमा चाहिँ पछि मिलान गर्ने हो कि अब फिर्तै गर्ने हो भन्ने कुरा चाहिँ नगरको निर्णय अनुसार हुनेछ।
अब अहिले नगरमा तपाईँहरू विभिन्न मेलमिलाप केन्द्रहरू स्थापना गरेर नगरमै वडामै धेरै मुद्दाहरू छिनोफानो पनि गर्दै हुनुहुन्छ, के छ वार्ड नम्बर एकमा कस्ता खालका चाहिँ मुद्दाहरूको चाप बढेको छ र तपाईँहरूले मेलमिलाप मार्फत कसरी अगाडि बढाउनु भएको छ, कतिको सन्तुष्ट छन् त्यहाँका नागरिक?
अहिले मेलमिलाप केन्द्र गठन भइसकेको छ, यसले धेरै यहाँ एक नम्बरवासीका जुन समस्याहरूलाई समाधान गर्दै आएको छ। विशेष गरेर चाहिँ यहाँ आउने भनेको लिनदिनकै आउने गर्छ, लिनदिनकै नै हो यहाँ आउने मुद्दा विशेष गरेर, र यहाँबाट पाउने न्याय भनेको पाउनै भएको छ र यहाँ मिलमिलाप केन्द्रमा मिलन भएका अब धेरै नै भएका छन् र कतिपय चाहिँ अब यहाँ मिल्न नचाहनेहरू हाम्रा मानवहरूले नगरमा गएर चाहिँ मिल्ने अवस्था पनि रहेको छ र न्याय नमिलेकोलाई हामी नगरमा पठाउँछौँ, नगरबाट कतिपय मिल्न पनि सक्नुहुन्छ, नभए उहाँहरू अब कानुनी तवरले अदालतमा पनि जान सक्ने हुनेछ। तर अहिलेको यो एक नम्बरको मेलमिलाप हेर्दाखेरि उहाँहरू धेरै खुसी नै रहनु भएको हामीले बुझेका छौँ।
अब वडा सदस्यज्यू, तपाईँसँग अन्त्यमा एउटा प्रश्न गर्न चाहन्छु। यो बिर्तामोड नगरपालिकामा जस्तै तपाईँको वडामा 5 वर्ष कार्यकाल जनप्रतिनिधिले गुजारिसकेपछि तपाईँहरू दोस्रो कार्यकालका रूपमा निर्वाचित भएर आउनुभयो, अब प्रमुख चुनौती चाहिँ तपाईँ आइकन चाहिँ के देख्नु भएको छ, अब बिर्तामोड वार्ड नम्बर एकको चुनौती के देख्नु भएको छ र त्यो चुनौती समाधान गर्न चाहिँ वडाले कस्तो नीति अवलम्बन गर्छ?
अहिले एक नम्बरको पहिलो चुनौती भनेको त विकास निर्माण भौतिक पूर्वाधार तर्फै पनि छ। अब यसमा अघि पनि मैले पहिलो सुरुमै भनिसके, भौतिक पूर्वाधार तर्फ सबभन्दा देखा परेको भनेको अतिथि सदनको बाटो, त्यो चाहिँ सघन सहरी मार्फत बन्ने एउटा निश्चय भइसकेको छ र पश्चिमपट्टिको बाटो भनेको एउटा पुरानो बाटो जो चाहिँ 2021 सालको नापीमा देखिएको चाहिँ नक्सामा देखिएको बाटो, त्यो बाटोलाई पनि अब सघन सहरी मार्फत चाहिँ बन्ने एउटा निश्चय भइसकेको छ र यसले गर्दाखेरि यी बाटाहरू बन्यो भने एक नम्बरको एउटा गौरवको बाटो बन्नेछ। त्यसै गरेर अघि पनि मैले भने प्रदेश माननीयको तर्फबाट हनुमान नगर हुँदै तल दक्षिण 3 नम्बर जोड्ने बाटो पनि बन्ने अवस्थामा छ, त्यो पनि त्यो क्षेत्रको एउटा गौरवको बाटो रहनेछ। त्यसले गर्दाखेरि हामीले एक नम्बरमा अब यो आउँदो वर्षमा चाहिँ धेरै विकास निर्माणका फड्को मान्ने नै छौँ, तर पनि यति निर्माण भइसकेपछि पनि हामीले सबै एक नम्बरमा चाहिँ भौतिक पूर्वाधारतर्फ लगायत अन्यतर्फबाट काम भइसक्यो भन्ने पक्षमा छैनौँ, तर पनि धेरै नै अझै गर्नुपर्ने कामहरू छ। जस्तै अहिले हामीले देखा परेको यो अदुवा खोला तटबन्ध पनि छ, कति बन्छ फेरि बिग्रिन्छ भत्किन्छ, यसलाई पनि हामीले बनाउनु पर्ने अवस्था रहेको छ र यस विषयलाई लिएर हामीले सङ्घमा पनि हाम्रो मागहरू राखिसकेका छौँ। लगायत थुप्रै चुनौतीहरू छन्। यसलाई चाहिँ समाधान गर्दै हामी जनप्रतिनिधिहरू एकजुटका भएर अब हाम्रो जुन कार्यकालसम्ममा धेरै विकास निर्माणका कामहरू गर्नेछौँ। म एक नम्बरवासी आदरणीय हाम्रा आमा बुवा दाजुभाइ दिदी बहिनीज्यूहरूलाई म आग्रह गर्न चाहन्छु, तपाईँहरूले पनि वडासँग हातेमालो गरेर यो वडालाई समृद्ध बनाउनको निम्ति, तपाईँहरू खुसी बन्नको निम्ति सहयोग गर्नुहुनेछ भन्ने पनि आशा र अपेक्षा गरेको छु।
हवस्, अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो र वडाका गतिविधिका बारेमा, जनताका सवालहरूका बारेमा जानकारी गराइदिनु भयो। यहाँलाई समय प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद सर।
धन्यवाद सरलाई पनि।
उहाँ हुनुहुन्थ्यो बिर्ता मोड वडा नम्बर एकका वडा सदस्य, अहिलेका कार्यवाहक वडा अध्यक्ष योगचन्द्र आङबुहाङ। रेडियो भिजनसँग वडावासीका सवाल जनप्रतिनिधिसँग कार्यक्रममा आफ्ना धारणा राख्दै। हवस् त, आजलाई हामी अर्को महिनाको 15 गते फेरि फरक प्रसङ्गका साथ, फरक व्यक्तित्वसँग जनताका सवालहरूको जवाब खोज्नका निम्ति हामी पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।